ನಿಂದ ಧಾದಿಂದ ಕತೆ ತಿರುಗಿದ ತಡಿದಾಗಿ ದಿನಗಿನ ನೀರಿನಿಂದ ಧಾದಿಂದ ಕತೆ ತಿರುಗಿದ ತಡಿದಾಗಿ ದಿನಗಿನ
ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
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 ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
ಗೋಠಾಬರಿ ಲೈನ ಮಸಿ ದುದ್ದು ಇಂತ ಠೇಕಿಮಾ ಗೋಠಾಬರಿ ಲೈನ ಮಸಿ ದುದ್ದು ಇಂತ ಠೇಕಿಮಾ ಭತ್ ಖಾನಾ ಲೈ ಧನ್ ಕುಟಿಂತ ಆಪ್ನೆ ಢಿಕಿಮಾ ಮದಾನಿಲೆ ಮೈ ಪಾರಿಂತ ನಾನು ಘಿಉಜಿ ಕಿಂತ ಮದಾನಿಲೆ ಮೈ ಪಾರಿಂತ ನಾನು ಘಿಉಜಿ ಕಿಂತ ಮರ್ಕಿ ನಾಕ ಮಾಟ ಜಿಕಿ ದೈಲಲಿ ಪಿಂತ
ಮರ್ಕಿ ನಾಕ ಮಾಟ ಜಿಕಿ ದೈಲಲಿ ಪಿಂತ ಮರ್ಕಿ ನಾಕ
ಸತ್ತರ ವರ್ಷೀಯ ಆಮೈ ಪವಿತ್ರ ರಸಾಯಲಿಕ ರಮೈಲ ತೀಜ ಗೀತ ಸಂಗೈ ಉಜ್ಯಾಲ ಫಲ್ಚಾ ತಪೈಲೈ ಸ್ವಾಗತ ಮಿಲನ್ ತಿಮಿಲ್ಸಿನಾ ತೀಜ ಆಉನೈ ಲಾಗ್ಯೋ ಪರ್ಸಿ ಬುಧವಾರ ದರ ಖಾನೆ ದಿನ ಭೋಲಿಪಲ್ಟ ಬಿಹಿಬಾರ ತೀಜ ಕೊರೋನಾ ಮಹಾಮಾರಿ ಕಾರಣ ಪೋಹರ ಜಸ್ತೈ ಯಸ್ಪಾಲಿ ಪನಿ ಜಮಘಟ ಭಯರ ತೀಜ ಮನಾಉನೆ ಬೆಲಾ ತ ಛೈನ ತರ ಥರಿ ಥರಿಕಾ ತೀಜಕಾ ಭಾಕಾಮಾ ರಮಾಉನೆಹರು ಧೇರೈ ಛನ್ तीजमा मौलिक भाका हराउन थालेको गुनासो बढिरहँदा हिजो आज केही कलाकारहरूले पहिलेकै तीजको लय र भाका खोज्न थालेका छन्। अघि पवित्र रसाइली आमाईको स्वरमा रहेको तीजको गीतमा पनि पहिलेका कुरा समेटिएको छ। यो गीत संगीतकर्मी बीबी अनुरागीले लेख्नु भएको हो। पवित्रा चाहिँ उहाँकै आमा हुनुहुन्छ। संगीतकर्मी यो परिवारकी जेठी सदस्य पवित्र रसाइलीको तीज गीत आज हामी सुन्नेछौं। अनि यस्तै मौलिक र रमाइलो पाराको तीजको गीत गाउन खप्पिस पालपाकी लक्ष्मी तिवारी आज हाम्रो उज्यालो फल्चाको पाहुना हुनुहुन्छ।
राजनीतिको खेलामा गमका गमकी हुँदो रहेछ बेला बेलामा टक्का टक्की रोइला चल्यो प्रसन्ने र ओलीको छुट्टा छुट्टै बैठक बस्यो एउटै टोलीको कोहीले भने नौटङ्की त कोहीले भने नाटक भना भनेर पोला पोल्छ यिनका चटक।
अनि आज हामी कुशको कुरा पनि गर्छौ। भोलि कुश औँसी अर्थात बाबुको मुख हेर्ने दिन हो।
हाई प्रोटिन युक्त खानेकुरा हेरौँ खान पर्यो भनेदेखि कुश राख्यो भनेदेखि त्यो हाई प्रोटिन मारिदिन्छ अरे त्यसले। कोही बेला हामीलाई त्यही नराम्रा प्रोटिनहरू खान नहुने विभिन्न आफ्ना रोगहरू हुन्छन् त्यो चाहिँ कुश राख्यो भने मारिदिन्छ भनेर कुश राखेर पकाउनु भन्ने भनाइ छ। अनि अर्को चाहिँ केही हामीले त्यो चाहिँ अब जस्तै आफूले अनुभव पनि गरेको जस्तै त्यसमा के तत्त्व छ होइन त्यही प्रकारको गुण होला हाम्रो भाषामा नजाने पनि।
काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट उज्यालो फल्चा एकसाथ प्रसारण भइरहेको छ। हरेक आइतबार सोमबार र बिहिबार उज्यालो फल्चा सुन्न सकिन्छ। उज्यालो फल्चाको सुरुमा हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्यमा आज हामी बाल बालिकालाई नियमित खोप कार्यक्रम बारे कुरा गर्छौ। सबैको ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुँदा बाल बालिकाको नियमित खोप अभियान प्रभावित भएको छ। कोरोनाका कारण नियमित खोप अभियानमा परेको प्रभाव र नियमित खोपको लागि ध्यान दिनुपर्ने विषयमा साथी जानुका दुवाडीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग कुरा गर्नुभएको छ।
कोरोनाको खोपको विषयमा धेरैको ध्यान त्यतै केन्द्रित भएको छ, सरकारको पनि अरू निकायहरूको पनि। यसले गर्दाखेरि बाल बालिकाहरूको नियमित खोप सेवा कतिको प्रभावित भइरहेछ?
बाल बालिकाहरूको नियमित खोप सेवामा प्रयोग हुने स्वास्थ्य कर्मीहरू प्रयोग हुने अरू हाम्रा स्वयंसेविकाहरू प्रयोग हुने हाम्रो स्थानीय खोप केन्द्रहरू खोप ढुवानी गर्ने भाँडोहरू यी सबै कुराहरू फेरि हाम्रो कोविड 19 को खोप अभियान का दौरान पनि प्रयोग भइरहेको हुन सक्छ। यसका कारणले हामीले दुईटै खोपहरूलाई तादात्म्यता गर्दै लिएर जानु परेको छ। यो गर्दै जाँदा हामी सर्वसाधारणहरू कोविड 19 विरुद्ध फेरि डराएर अलिकति बालबालिकालाई खोप लगाउन स्वास्थ्य संस्थासम्म नगइराख्ने हो कि भन्ने चिन्ता हामी स्वास्थ्यका पदाधिकारीहरूलाई छ। यस्तोमा हामीले दुईटै खोप अभियान निरन्तर लिएर जानुपर्ने हुन्छ। हामी अहिले कोविड 19 को महामारी विरुद्ध लडिरहँदा भोलि हुन सक्ने सम्भावित अरू किसिमका बालबालिकालाई हुन सक्ने अरू संक्रामक रोगहरूका सन्दर्भमा सचेत भएनौँ र अहिले खोप लगाउने कुराहरूमा समयमै आफूले खोप लगाउनु पर्ने, स्वास्थ्य संस्थाहरूसँग सम्पर्क गरेर सबै कुराहरू बुझेर त्यसै अनुसार व्यवस्थापन गर्न सकेनौँ भने भोलिका दिन अप्ठ्यारा हुन सक्छन्। यिनै कुराहरूलाई बुझेर हामीले नियमित खोप अभियानलाई पनि निरन्तरता दिने गरी आवश्यक प्रबन्धहरू गरिराखेका छौँ। केही कतै कहीँ अप्ठ्याराहरू पनि भएका छन्, तिनलाई समाधान गर्ने गरी पनि हाम्रा प्रयासहरू जारी छन्। हामी घर परिवारमा खोप लगाउनु पर्ने व्यक्तिहरू हुनुहुन्छ, आफन्तमा हुनुहुन्छ भने उहाँहरूलाई सहजीकरण गरिदिन र स्थानीय स्वास्थ्य संस्थाहरूसँग स्थानीय स्वास्थ्य कर्मीहरूसँग समन्वयमा बालबालिकाको खोप अभियानमा पनि उल्लेखनीय सहभागिता गराउन, कोही नछुटिने व्यवस्था गराउन, कोही नछुटेको खोप लगाउनबाट भन्ने कुराहरूमा हामी सचेत हुन जरुरी छ।
अहिले नियमित खोप सेवा सञ्चालन भए पनि कतिपय अभिभावकहरूले आफ्ना बालबालिकालाई केन्द्रसम्म नलैजाँदा चाहिँ थोरै समस्या भएको हो।
हामी अलिकति एकातिर कोविड 19 संक्रमणको जोखिमबाट डराइराखेका छौँ, जोखिम उच्च नै छ, तर सावधानी लिएर हामीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामहरू हामीले गर्नुपर्ने हुन्छ। जस्तो बालबालिका विरुद्ध लगाउने खोपहरू हामीले बिसिजी एक महिनाभित्र लगाउनु पर्ने छ भने हामीले त्यस बिचमा लगाउन सकेनौँ। हामीले डिपिटी हामीले डेढ महिनामा पहिलो मात्रा अरू त्यसै अनुसार लगाउनु पर्ने छन्, ती समयमा लगाउन सकेनौँ। 15 महिनाभित्र पुरा गर्नुपर्ने सबै खोपहरू उमेर अनुसार लगाउँदै जान सकेनौँ भने त्यो उमेर त फेरि फर्केर आउँदैन। त्यही भएर त्यही समयमा हामीले खोप लगाउन सक्यौँ भने बालबालिकामा रोग प्रतिरोधक क्षमता विकास हुन्छ र भोलि हुन सक्ने सम्भावित ठुलो जोखिमबाट हामीले बालबालिकालाई जोगाउन सक्छौँ। यी कुराहरू हामी सबै अभिभावकहरूले बुझ्न जरुरी छ। अलिकति कोविड 19 को संक्रमणको डरका कारण स्वास्थ्य संस्थासम्म खोप लगाउन जानलाई अलिकति हिचकिचाहट गर्न खोज्नु भएको छ भने त्यसो नगरिदिनु हुन हामी अनुरोध गर्छौँ।
नियमित खोप सेवा प्रभावित भयो वा विभिन्न कारणले छुट्यो भने बालबालिकामा कस्तो खालको समस्या देखिन सक्छ?
नियमित हामीले जुन उमेरमा खोप लगाउनु पर्ने छन् ती खोपहरू हामीले तिनै समयहरूमा लगाएनौँ भने ती रोगहरू हाम्रो समुदायमा फेरि आउन सक्ने, बालबालिकालाई ती रोगहरूले संक्रमण गर्न सक्ने सम्भावनाहरू हुन्छन्। हामी मिजल्सको आउटब्रेक, हामीले मिजल्स दादुराका धेरै घटनाहरू भएर अर्को महामारी आउन सक्छ, झाडा पखालाका समस्याहरू बढ्न सक्छन्, बालबालिकालाई अरू किसिमका विभिन्न किसिमका टिटानस लगायतका अरू स्वास्थ्य समस्याहरू फेरि बल्दिन सक्छन्, आउन सक्छन्, धेरैभन्दा धेरै बालबालिकालाई हुन सक्छ, पोलियोको समस्याहरू फेरि आउन सक्छ कि भन्ने कुराहरू, यी सबै कुराहरूमा हामी सचेत हुनुपर्छ। धेरै रोगहरूलाई हामीले यो नियमित खोप अभियानबाट जितेका छौँ, नियमित खोप अभियानबाट धेरै रोगहरूलाई हामीले निवारण गर्ने क्रममा हामी अगाडि बढिराखेका छौँ। यस्तो अवस्थामा हामी कोही कतै खोप लगाउन छुट्यौँ, बालबालिका छुट्नु भने त्यो हामी निवारण गर्ने लक्ष्य पनि पुरा गर्न सक्दैनौँ र ती स्वास्थ्य समस्याहरू हाम्रो समुदायमा फेरि रहिरहने, पछिसम्म समस्या बनाउने हुन सक्छन्।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। उज्यालो फल्चाको हाम्रो स्वास्थ्यमा सुन्नुभयो नियमित खोप कार्यक्रम बारेको यो जानकारी। अब कुशको कुरा गरौं। भोलि कुशी औँसी र बाबुको मुख हेर्ने दिन। पहिले जस्तो अहिले जताततै कुश पाइँदैन, तर कुश धार्मिक मात्रै होइन वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण छ। यसबारे जानकारी दिन हामीसँग हुनुहुन्छ पुरोहित अच्युत अधिकारी।
नमस्कार, म अच्युत अधिकारी। भोलि कुशी औँसी हुनाले भाद्र कृष्ण औँसी भनेर भनिन्छ। आज चाहिँ अब विशेष त्यसको महत्त्व थाहा पाइयोस् भनेर म केही चाहिँ यहाँहरूलाई बुझाउन चाहन्छु। अब के भनिएको छ भने हाम्रो पौराणिक अथवा चाहिँ धार्मिक दृष्टिले चाहिँ कुशमूले स्थितो ब्रह्मा, कुशमध्ये जनार्दन, कुशाग्रे शङ्करो देवा, त्रयोदेवा कुशे स्थिता भनेर भनेको छ। कुश हाम्रो धार्मिक कार्यलाई अत्यन्त महत्त्वपूर्ण कुरा मानिन्छ। त्यसमा चाहिँ ब्रह्मा विष्णु महेश्वरको बास हुने हुनाले फेदमा ब्रह्माको बास माझमा चाहिँ विष्णुको बास टुप्पामा चाहिँ
शिवजीको बास भनेको छ। अब कुशको फेरि दुईटा नाम छन्, कुश पनि संस्कृत नाम हो तर नफुलेको कुशलाई दर्भ भनिन्छ,
दर्भ
फुलेको कुशलाई फुलिसकेपछि नै कुश भनेर भनिन्छ, दुईटा छ। अब एउटा यसको पूजाको विषयमा विशेष गरिकन तिल र कुश नभइकन गरेको तर्पण सन्ध्या दान प्रदान इत्यादि जेको नाउँमा गरिन्छ त्यो चाहिँ पुग्दैन र असुरहरूले प्राप्त गर्छन् भनेको हुनाले त्यसरी चाहिँ गरिन्छ, कुश लिएर मात्रै हामीले दान प्रदान इत्यादि गर्छौँ। अनि अर्को अब अहिले कस्तो छ भने मान्छे मरणै हुँदाखेरि पनि अन्तरिक्षमा मर्यो भनेदेखि दुर्गति पर्छ भनेर पुराणहरूमा लेखेका छन्। अन्तरिक्ष भनेको खाट। अब अहिले के भयो त भन्दाखेरि हामी जन्मिँदाखेरि पनि खाटमा एक हिसाबले, मर्दाखेरि पनि खाट, अस्पतालको खाट होइन, त्यो भएर अब जान्नेले अहिले पनि डाक्टर साहबहरूले दिनुहुन्छ, कतिले गरेका छन्, कोही ठाउँ हामीले सिकाएका छौँ। जस्तै कुशको टुक्रा त्यो अस्पतालको सोयामा सानो भने पनि राखिदियो भने कुशासनमाथि मृत्यु भएको मानिने हुनाले ऊ दुर्गतिबाट पनि मुक्त हुन्छ भन्ने भनाइ छ। र अहिलेपछि कुशलाई नकुल्चिनु तर पूजापाठ जप सन्ध्या इत्यादि गर्दाखेरिमा चाहिँ कुशासनमाथि बसेर गर्नपर्ने अत्यन्त पवित्र हुनाले, जस्तै अब सुन पनि त्यस्तै पवित्र मानिएको छ तर सुनको औँठी लगाएर कर्म गरेको ठाउँमा चाहिँ कुश चाहिँदैन। तर अब के त सबैले सुन किन्न सक्दैन, नसकेपछि चाहिँ अब त्यो कुशको औँठी बनाएपछि सुन किन्न नसक्नेले पनि पवित्र भयो
हजुर
भने भएर भगवद् गीतामा पनि भगवान् कृष्णले म घाँसहरूमा कुश बनेर उम्री भन्या हुनाले कुश पवित्र, त्यसपछि सुनहरूमा म चाहिँ धातुहरूमा सुन हुँ भन्या हुनाले सुन पुरानो नहुने त्यसको महत्त्वपूर्ण कुरा भयो। अनि अर्थक पनि धेरै छन् जस्तै वृक्षहरूमा पिपल इत्यादि।
अब अलिकति तपाईँ एकदम धार्मिक महत्त्वपूर्ण कुरा भन्नुभयो, सँगसँगै यो कुशसँग जोडिएको त्यस्तो चाहिँ अरू वैज्ञानिक तथ्यहरू पनि छन्।
अब यो आयुर्वेदिक आचार्यहरूले विशेष गरिकन वैज्ञानिकहरूले बेग्लै त्यसको अनुसन्धान चाहिँ गर्ने विषय हो, मैले धेरै त त्यस बेलामा बारेमा जान्न सकेको छैन। एउटा तर के हो भने जस्तै हाम्रो पुर्खाहरूले हामीलाई घाटा हुने कुरा चाहिँ यो गरिस् भने पाप लाग्छ भनिदिए रहेछ जोगाउनलाई, पापदेखि डराउँछन् भनेर, नाफा र हाम्रो कल्याण हुने कुरा चाहिँ यो गरिस् भने धर्म हुन्छ भनेर बताइदिएको रहेछन्। अब त्यसलाई के मान्नुपर्छ भने जस्तै ग्रहण लाग्यो होइन, अब ग्रहण लागेको बेलामा कुश यो चिल्लो होस् कि झोलियो पदार्थ होस् त्यो चाहिँ अशुद्ध हुन्छ, कुश राखिस् भनेदेखि त्यो शुद्ध हुन्छ भनेर उनले हामीलाई त्यसरी दर्शाइदिए। तर वैज्ञानिक कुरा चाहिँ के भने ग्रहण लाग्दाखेरिमा सूर्यका अनेक प्रकारका नराम्रा विकिरणहरू आउँछन्, कुश राखिदिएपछि त्यो चाहिँ त्यसले मार्छ भन्ने भएर त्यो एउटा भनाइ छ। अर्को चाहिँ अब जस्तै पूजापाठ हामीले जप गर्दाखेरि कुशासनमाथि बस्नु भन्छ, त्यो कुशासनमाथि बसेपछि पाइल्स आदि गरेका रोगहरू निको हुने, त्यतिखेर धेरै बाक्लो कपडामा नबसिकन हल्का पातलो कपडा लगाएर धोती फेर्ने भने त्यो भएर हो नि त होइन। अब त्यो कुशासनमाथि बस्दाखेरि चाहिँ पाइल्स हर्सा आदि चाहिँ हुने रोगहरूबाट त्यसले धेरै चाहिँ निको पार्छ भनेर भनाइ छ। अनि अर्को जस्तै
पानी शुद्ध पार्ने कुरा पनि,
अब त्यो जस्तै कुश राखिदिएपछि के भयो त शुद्ध हुन्छ भने कुशको त्यहाँनिर राखे, अब कुशको त्यहाँनिर राखिसकेपछि अब त्यो विकिरणहरूबाट त्यसबाट जस्तै घिउ तेल दुध दही होइन यिनीहरूमा चाहिँ कुशको टुक्रा राखेपछि कुश राखिदिएपछि अब शुद्ध हुन्छ भनेर उनीहरूले राखे। अब वैज्ञानिक दृष्टिले चाहिँ त्यो नराम्रा विकिरणहरू त्यसले मारिदिन्छ, कल्याण राम्रो हुन्छ भन्ने सोचाइ हो है। अनि अर्को चाहिँ जस्तै कुनै हाई प्रोटिनयुक्त खानेकुराहरू खान पऱ्यो भनेदेखि कुश राख्यो भनेदेखि त्यो हाई प्रोटिन मारिदिन्छ अरे त्यसले, कोही बेला हामीलाई त्यो नराम्रा प्रोटिनहरू खान नहुने विभिन्न आफ्ना रोगहरू हुन्छन् त्यो चाहिँ कुश राख्यो भने मारिदिन्छ भनेर कुश राखेर पकाउनु भन्ने भनाइ छ। अनि अर्को चाहिँ केही हामीले त्यो चाहिँ अब जस्तै आफूले अनुभव पनि गरेको जस्तै त्यसमा के तत्त्व छ होइन त्यही प्रकारको गुण होला हाम्रो भाषामा नजाने पनि, दुध चाहिँ तताएर कुश राखिदियो भने त्यो बेलुकासम्म पनि फाट्दैन। अब यो पहिलाको त्यो चाहिँ हामीले आफैले अनुभव किन गर्थ्यौँ भने गाउँमा छँदा गाईले लोकल गाईले थोरै दुध दिने, खिर खानको रहर दुई छाकको दुध जम्मा नपारी खिर खान पुग्दैन, अनि बिहान पहिला कुश दुध तताएर अनि तातो छँदै कुशको त्यहाँनिर राख्यो छोपेर राख्यो वैशाख जेठकै महिना भए पनि, अनि बेलुका भएपछि बेलुकाको पनि दुध धोयो, अब पहिले बिहानको दुध तै पनि फाट्छ कि भनेर डरले चाहिँ त्यो ततायो फाट्दैन थियो, अनि बेलुकाको पनि त्यसमा मिसायो ततायो खिर पकाएर खाइन्थ्यो। त्यसको गुण के हो त भन्दा दुध चाहिँ फटाएन, केही न केही तत्त्व त छ नि
एकदम. तपाईँले अर्को यो धार्मिकसँगै वैज्ञानिक तथ्य पनि जोड्नुभयो एकदम व्यवहारिक.
अर्को जस्तै कुश राखेको घरमा होइन चट्याङ आदि पर्दैन भनेर कुश साथमा लिएर हिँडेको रहेछ भनेदेखि चाहिँ त्यो बाटो हिँड्दाखेरि पनि अलिकति सुरक्षित हुन्छ, केही करेन्ट लाग्दाखेरि पनि त्यसको अलिकति पावर कम हुन्छ. र विशेष त कुश भएको घरमा, कुशको मुठा भएको घरमा चट्याङहरू पर्दैन भने भएर कुश घरमा खाली नगर्नु, कुश आफ्नो गमलामा भने पनि सार्नु, मिल्नेले सक्नेले बारीमा सार्लान् भएन भने गमलामा भने पनि सार्नु. अब त्यो पनि सार्न पनि मिलेन, काहीँ सहरमा बस्ने डेरामा बस्ने हुनुहुन्छ भने आफ्नो कोठामा यसो एक मुठो भने पनि कुश लिएर आएर चाहिँ राख्नु. तर कुश अहिले के छ भने गाउँमा छँदा चाहिँ हामीले कुश चाहिँ अब
म यही कुरा जोड्न आउँदै तपाईँले यति महत्त्वपूर्ण कुरा धेरैलाई थाहा नभएको कुरा भन्नुभयो क्या. यो कुशको चाहिँ धार्मिक महत्त्व त छँदैछ, यो वैज्ञानिक तथ्य पनि, किनकि हाम्रा बाबु बाजेहरूले चलाएका चलन त्यसै हावा भरा चलाएको होइन, केही न केही तथ्य सबै कुरामा छ. तपाईँले कुशको कुरा पनि एकदम महत्त्वपूर्ण जोड्नुभयो. अब यो कुश कतिको पाइन्छ तपाईँहरू त अब हरेक वर्ष कुशी औँसीमा कुश सङ्कलन गरेर जजमानको घरमा पुर्याउनुपर्छ होइन, अब त्यो पहिला र अहिले चाहिँ अझ काठमाडौँमा कुश पाउन कति गाह्रो छ.
अब कस्तो छ भने अब यो समय बलवान भन्छ होइन, सबैभन्दा समय अनुसारको नबिजिकन सुखै छैन. अब कुश वा आफ्नो गमला इत्यादिमा भएदेखि चाहिँ कुसे औँसीकै दिन काट्नु भन्छ, त्यसलाई पनि त्यहाँ पूजा गरेर मन्त्र पढेर अनि त्यसपछि कुश त्यसलाई काटेर अनि पूजा गरेर राख्ने. राखिसकेपछि एक वर्षसम्म त्यो अर्को औँसीमा राख्नका कारण के त भन्दा लगभग 15-18 महिनासम्म त रहँदो रहेछ. त्यहाँभन्दा पछि भएपछि त्यसको पनि मिति सकिँदै जाँदो रहेछ र त्यो कुश हेर्दाखेरि सग्लो छ, तर हामीले त्यो भिजाएर बाँड्दाखेरि पनि चटचडी छिन्छ, छिन्छ, कमजोर हुन्छ हेर्दाखेरि ऊ भएदेखि पनि होइन, भन्दा त्यसको गुणहरू ह्रास हुँदै जाँदो रहेछन्. त्यो हुनाले वर्षी नै कुश राख्नु भनेर चाहिँ भनियो. अब जम्मा गर्ने क्रममा चाहिँ त्यही दिन काट्न पर्ने कुरो, अब हामी अहिले बजारमा आएछौँ, अब लगभग एकादशीभन्दा पहिले काट्दैनन् नै, द्वादशी त्रिदशी भएपछि कुश लिएर आउँछन्. अब अलिकति केही सकेसम्म त्यही दिन पनि काटेको केही मिसाउँ भनेर सक्नेले सकेसम्म मिसाइन्छ. अब पुरोहित काम गर्नेहरूले चाहिँ यजमानहरू कहाँ केही जानुपर्ने लिएर जानुपर्ने हुनाले त्यो अब भने जस्तो सबै काटेर लिएर हिँड्न चाहिँ मिल्दैन, अघिल्लो दिनै भएको त्यो दिन यसो मन्त्रिएर अनि लिएर गएर राख्नुहोस् है भनेर भनिन्छ. त्यो चाहिँ भर हुँदैन. अब कस्तो हुन्छ भने कोही वर्ष धेरै आइदिन्छ, बिचराहरू नबिकेर हनुमान ढोकातिर गयो भने भारीका भारी उसै बिसाएर खेर जान्छन्.
गाउँमा पाउनु चाहिँ पाइन्छ हो,
पाइन्छ, पाइन्छ. अहिले अझ अलिकति सहज भयो अहिले, किनभने त्यो व्यापारको रूपमा गयो. पहिला कुश बेच्न हुँदैन, पाप लाग्छ, हामी बेच्दैनौँ, बरु उसै आएर हाम्रो बारीमा छ काटेर लैजानुहोस् भनेर भन्थेर हामी जान्थ्यौँ होइन, काटिन्थ्यो. अब यही बरु जजमान गर्ने पुरोहित पुरोहितहरूको उसले काटिसक्ला भनेर आफू पहिला उछिन्न पाए हुन्थ्यो भन्ने चाहिँ हुन्थ्यो. अब पछि भएपछि अब व्यापारमा गयो, व्यापारमा गएपछि चिज धेरै पाइन्छन्, आफूले त्यसै माग्ने कुरो पनि आएन, गएर चाहिँ उसै काट्ने कुरो पनि
होइन.
अब एक वर्ष धेरै आयो भने ती सबै चाहिँ आत्तिएर अर्को वर्ष कम आउँछन्, फेरि ठ्याक्कै महँगो पोहोरको साल सुनभन्दा कुछ महँगो भनेर मैले लेखेको पनि थिएँ है. अब कोही बेलामा अलिकति बढी नै पाइन्छ, कोही बेलामा अलिकति कम पाइन्छ. अब तैपनि केही कुरा सहज छन्, केही कुरा असहज छन्.
हुन्छ, एकदम धन्यवाद कुशको बारेमा यस्तो महत्त्वपूर्ण जानकारी दिनुभयो तपाईँलाई, धेरै धेरै धन्यवाद.
हस् धन्यवाद. अब रेडियो सुन्ने सबै श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद. एउटा के ख्याल गर्नुहोस् भने कुश महत्त्वपूर्ण छ, धेर थोर आफ्नो ठाउँमा छ, राख्नुहोस्, खाली नगर्नुहोस्, कोही बेलामा माग्नुभन्दा, कोही मर्दा पर्दा जन्मेदेखिको मरणसम्म कुश हाम्रो अत्यन्त महत्त्वपूर्ण चिज हुनाले यसको महत्त्व बुझौँ.
कुश र यसको महत्त्वको कुरा सुन्यौं पुरोहित अच्युत अधिकारीबाट. अब 77 वर्षीय आमै पवित्र रसाइलीले गाउनु भएको तीजको रमाइलो र मिठो भाका सुनौ, त्यसपछि मिडियामा आज लिएर आउनेछौ.
छमाना उले उले एक सुखा माग्यौ किनि त छमाना हेर्दा हेर्दै के आयो नि यस्तो जमाना ए बोल्ला पनि डराइन् त बेलाका बुहारी बोल्ला पनि डराइन् त बेलाका बुहारी अहिले त सासुसितै खेल्छन् जुवारी,
अहिले त सासुसितै खेल्छन् जुवारी, अहिले त सासुसितै खेल्छन् जुवारी। गोठाभरिलाई नमसी दुध दुइन त ठेकीमा, भात खानालाई धान कुटिन त आफ्नै ढिकीमा,
भात खानालाई धान कुटिन त आफ्नै ढिकीमा।
मदानीले
मै पारिन त ननि घिउ झिकिन त, मदानीले मै पारिन त ननि घिउ झिकिन त, मर्किनाको माटो झिकी दैलो लिपिन त,
मर्किनाको माटो झिकी दैलो लिपिन त, मर्किनाको माटो झिकी दैलो लिपिन त।
चबाइन् त मैसिता, हरियो मकै पोलेर चबाइन् त मैसिता, परमालर काम गरिन् त साते सैसिता,
परमालर काम गरिन् त साते सैसिता, परमालर काम गरिन् त साते सैसिता।
हे बर्खे खर्च सकिन् त दुधे मकै भाँचिन् त, बर्खे खर्च सकिन् त दुधे मकै भाँचिन् त, अनि कालमा त्यसकै फ्याप्लो खाएर बाँचिन् त,
अनि कालमा त्यसकै फ्याप्लो खाएर बाँचिन् त, अनि कालमा त्यसकै फ्याप्लो खाएर बाँचिन् त।
जरा बरे गोरिन् त, कोदो दाना रोपिन् त जरा बरे गोरिन् त, कामा गर्दा पानी आए सेउ ओरिन् त,
कामा गर्दा पानी आए सेउ ओरिन् त, कामा गर्दा पानी आए सेउ ओरिन् त।
ए एक मुरीको धानको थैलो एकजना बोकेको, एक मुरीको धानको थैलो एकजना बोकेको, अचलकालाई यो सुनाउँदा जिउरै चोकेको,
अचलकालाई यो सुनाउँदा जिउरै चोकेको, अचलकालाई यो सुनाउँदा जिउरै चोकेको।
पिँढीबाट शिवको सामान मकैको रस लान् त, पिँढीबाट शिवको सामान मकैको रस लान् त, त्यसलाई जोता पार्न पनि कला चाहिन्छ,
त्यसलाई जोता पार्न पनि कला चाहिन्छ, त्यसलाई जोता पार्न पनि कला चाहिन्छ।
ए जोता पार्न कम्पुटेसन बाजे अनि नातिमा, जोता पार्न कम्पुटेसन बाजे अनि नातिमा, कति राख्थ्यौँ सुलीमा कति आँटीमा,
कति राख्थ्यौँ सुलीमा कति आँटीमा, कति राख्थ्यौँ सुलीमा कति आँटीमा।
परिस्थिति असहज छ तर झुक्दैनौ हामी, सुरु गर आफ्नै उद्यम लगाई सानो लगानी,
चाहे व्यक्तिगत होस् वा कम्पनी को नाम में बिना धितो 70% सम्म को सहज फाइनेंस सुविधा का साथ टाटा एस र टाटा योद्धा उपलब्ध छन्। थप जानकारी का लागि नजिकैको सिप्रदी ट्रेडिंग को शोरूम में संपर्क गर्नुहोस् वा 9801107600 में मिस्ड कल गर्नुहोस्।
मन लाना हाइजेनिक टेस्टी एन्ड फ्रेश त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवल द्वारा उत्पादित करेन्ट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेन्ट मसला स्वादको झट्का।
हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
मेरो त अझै एक महिना बाँकी छ यार।
लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
यो त गजबको अफर रहेछ त यार।
बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
थप जानकारीको लागि वर्ल्ड लिङ्कको वेबसाइट आफ्नो नजिकको ब्रान्च अथवा वर्ल्ड लिङ्कको कल सेन्टर 9801523050 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। छिटो भनेकै वर्ल्ड लिङ्क। कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
मीडियामा आज
उज्यालो फल्चाको मिडियामा आजमा सबैभन्दा पहिले पानीको कुरा। काठमाडौँमा अहिले पानी परिरहेको छ। रातिदेखि ठूलो पानी परेकोमा अहिले पानी पर्ने केही कम भएको छ, तर पानी भने परिरहेको छ। काठमाडौँमा यसपालिकै सबैभन्दा ठूलो आज पानी परेको हो। राति 2 बजेदेखि काठमाडौँ उपत्यका धेरै ठाउँमा मेघ गर्जनसहित ठूलो पानी परेको छ। मौसमविद मिन कुमार अरियालका अनुसार काठमाडौँमा पछिल्लो 24 घण्टामा 105 मिलिमिटर वर्षा भएको छ। पछिल्लो तथ्याङ्क आइ नसकेकाले अझ योभन्दा धेरै वर्षा भएको हुन सक्ने उहाँले बताउनुभयो। यसपालि वर्षा लागेपछि पहिलो पटक छोटो समयमा एकैपटक यति ठूलो पानी परेको पनि मौसमविद अरियालको भनाइ छ। पछिल्लो 1 घण्टामा भक्तपुरको नगरकोटमा 41 मिलिमिटर पानी परेको छ। मनसुनी न्यूनचापीय रेखा सामान्य अवस्थाभन्दा तल रहे पनि बंगालको उत्तर पूर्वी भूभागमा बनेको जल बाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघ गर्जनसहित ठूलो पानी परेको मौसमविद अरियालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। यस्तै बंगालबाट आएको जल बाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र 2 नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ। आज दिनभरि नै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। यस्तै भोलि पनि काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा पानी पर्नेछ। बिहान चाँडैदेखि परिरहेको ठूलो पानीका कारण काठमाडौँका धेरै सड़क यतिखेर जलमग्न भएका छन्। हिँड्न र गाड़ी गुडाउन समेत समस्या भएको छ। बागमती विष्णुमती लगायतका खोला नदीहरूमा पनि बाढ़ी आएको छ र नदी तटीय क्षेत्रमा बाढ़ी पस्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। अब अर्को खबर। काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्री गल्लीमा थुप्रिएको फोहोर उठाउन अझै 2 दिन लाग्ने बताएको छ। काठमाडौँ उपत्यकाको फोहोर फालिने सिस्डोल ल्यान्डफिल साइटको बाटो बर्खाले बिग्रदा करिब 1 महिना फोहोर उठ्न सकेको थिएन। सड़क विभाग र प्रधानमन्त्री गुहारेर बर्खाले बिग्रिएको बाटो सुधार गर्ने आश्वासन पाएपछि महानगरले गएको 16 गतेदेखि फोहोर व्यवस्थापन सुरु गरेको थियो। काठमाडौँ उपत्यका भित्री गल्लीमा करिब 1 महिनादेखि थुप्रिएको फोहोर उठाउन अझै 2 दिन लाग्नेछ। करिब 1 महिना फोहोर संकलनमा अवरोध भएपछि नियमित अवस्थामा फर्किन केही समय लाग्ने भएको हो। 2062 उपत्यकाको फोहोर सिस्टोलमा व्यवस्थापन गर्न थालिएको हो। सिस्टोलमा 3 वर्षसम्म मात्र फोहोर व्यवस्थापन गर्ने भनिए पनि नयाँ ल्यान्डफिल साइट नबन्दा सिस्टोलमै फोहोर फाल्नु परिरहेको छ। काठमाडौँ उपत्यकाबाट दैनिक 1045 मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। सरकारले आउँदो असोज एक गतेदेखि छठ पर्वपछिको एक हप्तासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडा दर यात्रु सीट क्षमताका आधारमा अनलाइन टिकटिङको व्यवस्था गर्ने निर्णय गरेको छ। केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको 57 बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अरू निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी 15 दिनभित्र पेश गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोविड सम्बन्धी स्वास्थ्य मापदण्डको पालना सहित सहज यात्रा व्यवस्थापन लगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत गराउन निर्देशन दिएको छ। अब अर्को खबर। अंग्रेजी भाषाको प्रभावका कारण नेपालमा सरकारी कामकाजको भाषा र अरू राष्ट्र भाषा कमजोर बन्दै गएको पाइएको छ। भाषा आयोगले तयार गरेको 5 वार्षिक प्रतिवेदनले नेपालमा उत्पत्ति भएका सरकारी कामकाजको भाषा तथा अरू मातृभाषाको जीवन्तता र पुस्तान्तरण कमजोर बन्दै गएको ठम्म्याएको हो। राष्ट्रभाषाको प्रवर्धनका लागि आयोगले नेपालभित्र प्रयोगमा रहेका गाडीमा नेपालको संविधानले नचिनेको अंग्रेजी भाषालाई समकक्षी भाषाका रूपमा ग्रहण गरिनु र सरकारी कामकाजमा अंग्रेजी भाषालाई समकक्षी भाषा बनाइनु उपयुक्त नहुने सुझाएको छ। अंग्रेजी माध्यमको शिक्षालाई प्रारम्भिक तहदेखि विस्तार गर्ने कामहरू संविधानको प्रावधान विपरीत भएको जनाउँदै आयोगले संघ प्रदेश र पालिकामा सरकारी कामकाजको भाषा र नेपालीका अतिरिक्त प्रदेशले निर्धारण गरेका सरकारी कामकाजको भाषामा प्रविधि अनुकूल हुने गरी गाडीमा विद्युतीय संकेत संख्या एम्बोस नम्बर राख्न संविधान सम्मत हुने सिफारिश गरेको छ। मातृभाषामा शिक्षा पाउने नैसर्गिक हकको प्रत्याभूतिका लागि पालिकाबाट प्रतिबद्धता आउन आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ। अब अर्को खबर। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत शुक्रबारदेखि शुरू भएको गाउँ नगर ओडा अधिवेशन 38 जिल्लामा सकिएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका 56 जिल्ला मध्ये ती जिल्लामा ओडा अधिवेशन सकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। धेरै ओडामा सर्वसम्मत र केहीमा मतदान मार्फत ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्ला मध्ये शुक्रबार 35 जिल्ला, शनिबार झापा र मुस्ताङ तथा हिजो दाङमा ओडा अधिवेशन सकिएको समिति संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो। आज सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा ओडा अधिवेशन हुँदैछ। भोलि गुल्मी, रोल्पा, प्युठान, कालीकोट, दार्चुला तथा 23 गते रुकुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उहाँले बताउनुभयो। यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी 21 जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र भदौ 27 गते निर्धारित गाउँ नगरपालिका अधिवेशनसम्म सबै जिल्लामा ओडा अधिवेशन सम्पन्न गर्ने योजना रहेको कांग्रेसको पार्टी कार्यालयले जनाएको छ। क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका 21 जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको पनि समितिले जनाएको छ। अब अर्को खबर। सरकारले नेपाल प्रहरीमा 5 प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ। नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि 5 नयाँ एआईजीको दरबन्दी थप गर्न लागि हो। गृहमन्त्री बालकृष्ण खाँडले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्री परिषदमा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताउनु भएको छ। नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्यवहार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको छ। अब अर्को खबर। शहरी विकास मन्त्रालयले शिवपुरी नागार्जुन निकुञ्जको मध्य भाग धाप क्षेत्रमा बस्याममा पानी संकलनका लागि करिब 95 मिटर उचाइको बाँध निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको छ। समुद्री सतहबाट करिब 1900 मिटर उचाइमा निर्माण हुन लागेको बाँधमा 80 लाख घनमिटर पानी जम्मा हुनेछ। बाँधले बागमती क्षेत्रको करिब 50 हेक्टर जमिन ओगट्नेछ। मन्त्रालयका एक अधिकारीका अनुसार सुक्खायाममा बागमतीमा प्रति सेकेन्ड 400 लिटर पानी बगाउनका लागि बाँध निर्माण गर्न लागि हो। वातावरणीय अध्ययन ईआईए भइसकेको छ। अब केही दिनभित्रै टेन्डर प्रक्रियामा जान्छौं। ती अधिकारीले भनेका छन् डीपीआर पनि पुनरावलोकन भइसकेको छ। एसियाली विकास बैंक एडीबीको 5 अर्ब रुपियाँ सहयोगमा बाँध निर्माण हुन लागेको हो। 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बाँध निर्माण प्रक्रिया अघि बढाइनेछ। अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख रविन्द्र बोहदारले संकलित पानीबाट विद्युत उत्पादन गर्न डीपीआर पुनरावलोकन भएको बताउनुभयो। 4-5 मेगावाट विद्युत उत्पादन गर्न पुनरावलोकन गरेका छौं। उहाँले भन्नुभयो विद्युतको चरम अभाव पिक आवर भएको समयमा यसले ठूलो राहत दिन्छ। उहाँले भन्नुभयो विद्युत प्राधिकरणले पनि विद्युत उत्पादन हुन्छ भनेर भनिसक्यो, त्यसकारण पनि डीपीआर पुनरावलोकन गरेका हौं। कोरोना महामारीको अवधिमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदार रोजगारदाता कम्पनीबाट ठगिएका छन्। सुरक्षित आप्रवासन राष्ट्रिय सञ्जालले गरेको अध्ययन अनुसार नेपाल फर्किएका कामदार मध्ये 33% रोजगारदाता कम्पनीबाट ज्यालानी पाएका छैनन्। अध्ययनमा समेटिएका कामदार मध्ये 62.6% सम्झौता अनुसार ज्याला पाए पनि 33.20% सम्झौता गरेभन्दा धेरै कम ज्याला पाएका हुन्। त्यस्तै 3.32% भने सम्झौता गरेभन्दा धेरै ज्याला पाएको बताएका छन्। 0.83% रकम नै नपाएको अध्ययनमा उल्लेख छ। अध्ययनमा समेटिएका कामदार मध्ये मलेसियाबाट फर्किएका 36.3% कामदारले सम्झौताभन्दा कम ज्याला पाएको भेटिएको छ। साउदी अरबबाट फर्किएका 30.43%, युनाइटेड अरब इमिरेट्सबाट फर्किएका 30.43%, कुवेतबाट फर्किएका 46.88%, कतारबाट फर्किएका 35.48%, ओमानबाट फर्किएका 33.33% र अरू देशबाट फर्किएका मध्ये 80% सम्झौताभन्दा कम ज्याला पाएको अध्ययनले देखाएको छ। नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कलका नाममा ग्राहक ठगिने क्रम बढेकाले सचेत हुन आग्रह गरेको छ। केही दिनदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र त्यो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाब दिने र कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिने गरी ग्राहक ठगिने क्रम बढेको हो। केही दिनदेखि कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको टेलिकमले जनाएको छ। यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटका माध्यमबाट हुन सक्ने भएकाले कम्पनीका ग्राहकले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरू इन्स्टल नगर्न वा हटाउन कम्पनीले आग्रह गरेको छ। सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरू नहुने भए तापनि कम्पनीका ग्राहकको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइट मार्फत हुन सक्ने यस्ता अनधिकृत कामका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको काम भइरहेको पनि टेलिकमले जनाएको छ। अनधिकृत र अनावश्यक कल हुन सक्ने अवस्थाबाट बच्नका लागि ग्राहक पनि सतर्क रहनुपर्ने कम्पनीको भनाइ छ। कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आईएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा त्यो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न पनि नेपाल टेलिकमले आग्रह गरेको छ। नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानसँगको सहकार्यमा 1000 जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ। बोर्डले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम युएनडीपीसँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन क्षेत्रका मजदूरलाई रोजगारी दिन लागि हो। बोर्ड र टानबीच परियोजना कार्यान्वयनका लागि काठमाडौँमा एक कार्यक्रम बीच सम्झौता पनि भएको छ। बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोविडका कारण पर्यटन क्षेत्रका श्रमिक बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले राहत दिने बताउनु भएको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। आजको उज्यालो फल्चामा पाल्पाकी एकजना आमै हुनुहुन्छ हाम्रो पाहुना। उहाँले मिठो तीजको गीत गाउनुहुन्छ, रमाइलो, व्यङ्ग्यात्मक र मौलिक। उहाँको कुरा सुन्नु अगाडि एउटा गीत सुनौ।
Thank you. Hero.
Ding-a-ding-a-ding, bank of the sarara. This home recharge gari, bank of the sarara. Ding-a-ding-a-ding, this home recharge gari, bank of the sarara.
Wow, as the lucky Thursday. Ma pani Bangkok jana sakchu.
This home recharge gari, bank of the sarara.
Ma pani Bangkok jana sakchu.
This home recharge gari, bank of the sarara.
Dealer dai, mala fund transfer bada recharge gardinu.
महिनाको गर्दिन
तीन महिनामा के पाइन्छ नि
तीन महिनाभर हरेक हप्ता लकी ड्रामा सामेल
छ महिनामा चाहिँ
छ महिनाभर हरेक हप्ता लकी ड्रामा सामेल
वार्षिक यो योजनाभर हरेक हप्ता सामेल
फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिस्काउन्ट पनि धेरै
डिश होम रिचार्ज गरी एक्टिभ कस्टमर बन्नुहोस् हरेक हप्ता बिहिबार हुने लकी ड्रामा सामेल भई हरेक हप्ता दुई जोडीले ब्याङ्कक घुम्नुहोस्
हामी त सरल ब्याङ्कक जाने तपाईँ
खुशीको उडान सरारा
डिश होम खुशीको कनेक्सन
लक्की सेभेन लक्की सेभेन भन्नलाई
ए मदन माझी पनि बुढो मान्छे भएर के एक्जिस्ट गरिराखे नि थाहै नभए जस्तो सानीमा ब्याङ्कले व्यक्तिगत मुद्दती खातामा 7.77% ब्याज दिइरहेछ भनेको त सातै सात भएपछि लकी सेभेन भयो नि त
साँच्ची कस्तो लकी नम्बर मिलाएर उच्च ब्याज दर राखेको हो कि ल म त सानिमा ब्याङ्कमा लकी सेभेनमा पैसा राख्न गएँ
बचत खातामा पनि 4.77% ब्याज दिइरहेछ नि
थाहा छ क्या थाहा छ थाहा भएर नै ब्याङ्क जान लागेको म
अनि मदन बहादुर सानीमा ब्याङ्कमा अनलाइनबाट बचत खाता खोल्दा त डेबिट कार्ड क्रेडिट कार्ड मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डिमेट खाता र मेरो सेयर पनि निशुल्क जारी गरिन्छ नि यो योजना चाहिँ सीमित अवधिका लागि मात्र हो है
तपाईँहरू पनि सानीमा ब्याङ्कमा आजै बचत खाता खोल्नुहोस्
अनलाइनबाट बचत खाता खोल्नका लागि www.sanimabank.com मा लगइन गरी अप्लाई फर अनलाइन अकाउन्टमा क्लिक गर्नुहोला
थप जानकारीका लागि 9801190119 मा सम्पर्क गर्नुहोला
अब सुविशुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा शर्त तथा नियमहरू लागू हुनेछन् थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np
तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
मिडियामा आजपछि अब आजका पाहुनालाई भेट्ने बेला भएको छ तर त्योभन्दा पहिले आजका पाहुना तिवारी आमा भनेर चिनिने लक्ष्मी तिवारीले गाउनु भएको तिजको यो मिठो भाका सुनौ
मेरो पढाइले खाइन रूपको रङ छ मेरो पढाइले खाइन रूपको रङ छ मलाई कस्तो रङ छ हामी जस्ता गोरुलाई त्यसको लागि चिन्ता छैन नेताहरूलाई आफ्नै नेता कति गरम भएन I'm like, gone. गठन गरायो
माओवादी गालेर पार्टी गठन गरायो
पार्टीको संगठनले किन डरायो
पार्टीको संगठनले किन डरायो
पर्सनले नि उबेलामा ढल्की ढल्की सापियो
पर्सनले नि उबेलामा ढल्की ढल्की सापियो
आजका पाहुना
आजका पाहुना
आमा नमस्कार
नमस्कार मेरो पनि
तपाईँलाई तिवारी आमा भनेर धेरैले चिन्दा रहेछन् खास नाम चाहिँ के हो हजुरको
मेरो लक्ष्मी तिवारी
लक्ष्मी तिवारी कति वर्ष हुनुभयो
म 17 सालमा जन्मेको थिएँ सर कति
61 वर्ष हुनुभयो घर चाहिँ तपाईँको पाल्पाको रामपुर
पाल्पा रामपुर हजुर
अनि गीत गाउन त धेरै खप्पिस हुनुहुँदो रहेछ रमाइलो रमाइलो गीत गाउनु हुँदो रहेछ कहिलेदेखि गीत गाउन थाल्नु भएको
हो होइन मैले गीत त सानै बचपनदेखि नै गाउँथे बचपनदेखि गाइरहेको बानी बुढी हुँदा पनि मलाई गीत गाउन रङ्ग लाग्छ गीत गाउन रङ्गमा चाहिँ गाउँछु मैले
गीत गाउन चाहिँ रङ्ग लाउँछ
हजुर
अब त्यो पनि आउन लाग्यो अब केही दिन मात्रै बाँकी छ आज तपाईँसँग यही तिजका गीत सुन्न पर्यो तिजका कुरा गर्न पर्यो पहिला एउटा गीत सुनौ नि त आमा त्यसपछि फेरि कुरा गरौँला तपाईँले त अब यो राजनीतिक दल नेताहरूलाई नि व्यङ्ग्य गरेर गीत गाउनु भएको छ अब परदेशीहरूलाई स्वदेश फर्क आफ्नै ठाउँमा फर्क भनेर नि गीत गाउनु भएको छ अब अहिले चाहिँ यही राजनीतिको एउटा गीत सुनौ नि त आमाको मुखबाट
अब नेताहरूलाई भन्नु पर्यो के सर भनियो गीत हो नि त सुन्नु आउला के
ल सुन्नुहुन्छ आज नेताहरूले सुन्नुहुन्छ तपाईँले भनिदिनुहोस् त
ए कहिले जुर्छन् कहिले पुर्छन् कहिले पार्टी भन्दा फोर नेपालका नेता सबै अवसरवादी चोर ओली पनि दही भइरहेछ पर्सानले धन्दा हो देउपा पनि लटर पटर बोल्ने आधा हो संयुक्तमा बहुमत ल्याए हल मिलेर तानेनन् पार्टीभित्र धुन्द भयो मिल्न जानेन प्रबन्धमा के कमचु र राजनीतिको खेलामा जम्का जम्की हुँदो रहेछ बेला बेलामा टक्का टक्की रोइला चल्यो पर्सन्ने र ओलीको छुट्टा छुट्टै बैठक बस्यो एउटै टोलीको कोहीले भने नौटङ्की त कोहीले भने नाटक भना भन र पोला पोल्छ यिनका चटक ओली भन्छ वनवासीलाई गरिदिएर जिताए प्रसन्नले पावरवाला बल्ल भेटाए दुईटा उस्ता उस्तै परे कुनै पनि कम छैन पार्टीभित्र आगो जन्थ्यो निम्दै निम्दैन यिनै हो सर
कति राम्रो कति रमाइलो एकदम यो त समाचार भनिले समाचार भने जस्तो हामीले समाचार भने जस्तो टेलिभिजनमा समाचार आएको जस्तो रेडियोले समाचार भने जस्तो तपाईँले त गीतबाटै सबै कुरो यो अहिले भइरहेका राजनीतिक गतिविधि सबै भनिदिनु भयो यो तपाईँले चाहिँ पुरै राजनीतिको बारेमा धेरै थाहा रहेछ आमालाई
थाहा छैन सर मलाई कहाँ थाहा हुने मैले केही जान्दै जान्दिनँ तर त्यो टिभी हेर्दा नेताहरूले संसारमा अन्तर्वार्तामा त्यो नेताहरूलाई सुनेको देउता मान्छे बोलेको देखेर जुराएको
तपाईँ आफैले लेख्नु भएको हो यो
म आफै लेख्न त जान्दिनँ म आफै जुराएर भनेको
ए आफै जुराएर भन्नुभएको
लेख्न त उपाय केही छैन
ए लेख्न चाहिँ आउँदैन त्यो चाहिँ आफैले कथनी अनि भन्ने
आफूले आउँदो बनाउने सुत्दाखेरिमा चाहिँ सम्झना गर्ने, मेलोमा घाँस काट्दाखेरि एकान्तमा सम्झना गरेर बनाउने, त्यहाँ चाहिँ गराउने हो लेख्न त मेरो सही गर्न त सक्छु अचुक लेख्न जान्दिनँ।
ए भनेपछि लेख्दै नलेखी सबै मुखाएर तपाईँ आफैले चाहिँ सोचेर त्यो चाहिँ समाचार हेरेर थाहा पाएर
टिभी हेर्ने, टिभीमा चाहिँ समाचारहरूमा के भन्छ भनेर त्यहाँ त्यस्तै त्यसैबाट चाहिँ मैले बनाउने हो, मैले लेखेर गराउनु त जान्दिनँ सर, मेरो मोबाइल पनि छैन।
भनेपछि तपाईँ आफै पुरै त्यो राजनीतिको कुरामा चाहिँ एकदम तपाईँलाई सबै कुरो थाहा छ भन्नुहोस् न।
होइन थाहा त घर त होइन सर, यो जिपले गर्दा चाहिँ थाहा भएन गराउँदो रहेछ कि। अरू अरूले पनि यो आमाले कति पढेकोहरू कति राजनीतिमा केही न केही हुनुपर्छ भनेर मैले त मलाई राजनीति बारेमा थाहै छैन, त बिर्गाउने रङ्गलाई त बिर्गाउँछु अरूले चाहिँ पढे लेखेको रहेछ भन्ने हुन्छ, जानेर त होइन।
जस तपाईँले चाहिँ टेलिभिजन हेर्नुहुन्छ, रेडियो सुन्नुहुन्छ, त्यसपछि त्यहाँ चाहिँ राजनीति के भइरहेछ भन्ने कुरो थाहा पाउनुहुन्छ, त्यसपछि यसलाई चाहिँ पखअपमा गीत बनाउँछु भनेर अनि बनाउनुहुन्छ।
त्यो एउटा एउटा मैले एक छोप चाहिँ टेलिभिजनमा रेडियोमा सुने भने त्यसैबाट चाहिँ हालाहरू मिलाएर मैले गीत बनाउँछु।
ए अनि त्यो बिर्सिन्छ कि बिर्सिँदैन नि, तपाईँले जस्तो भन्नु न बेलुका चाहिँ रेडियो सुन्ने टेलिभिजन हेरेर सम्झिनु भयो ला यसलाई म गीत बनाउँछु भनेर, अनि गीत गाउने बेला चाहिँ बिर्सिन्छ कि बिर्सिन्न नि आमा?
होइन त्यो गीत बनायो, बनाएपछि आउँदो बनायो, आउँदो बनाएको मलाई गीत गाउनु उठेपछि गीत आउँछ आफूले बनाएका गीत।
ए गीत त्यो कहाँ हुन्छ सङ्ग्रह तपाईँको दिमागमा सबै?
खोइ के दिमागमा त होला नि, मलाई आउँछ गीत गाउनु, अरूको गीतमा गीत गाउन त्यति आउँदैन, आफूले गीत गाउन नाच्न पाएँ भने मलाई अति फुर्छ के।
ए त्यही त तपाईँको त्यो टेलिभिजन युट्युबतिर हेर्दाखेरि तपाईँ सबै ग्रुप आमा चाहिँ दिदी बहिनीहरू जम्मा पारेर अनि तपाईँले चाहिँ भट्याउनु हुँदो रहेछ, नाच्नु हुँदो रहेछ, होइन त?
हजुर हो।
अनि कहिले तपाईँले भन्नुभयो नि सानैदेखि गीत गाउन थाल्नु भयो भनेर, यो तिजका गीत मात्रै गाउनुहुन्छ कि अरू पनि गाउनुहुन्छ?
होइन अरू अरू पनि अलिकति बेला बखतमा त यसो बेला मौका दोहोरी सोहोरी पनि गाउँथेँ, अचाल त दिनु मेरो पनि भयो, त्यति झ्याप्प जुराउनु मैले सक्दिनँ तिखेरै कुरमा त अचाल त।
हजुर
रचौलीहरू पनि गाउँछु
हजुर,
यहाँ तिजाको त बेसरी चाहिँ गाउँछु, अर्को अर्को पनि कस्तो आइपर्छ, सिलोकहरू मैले सिलोकहरू पनि यो देशको परदेशको बारेमा नेपालको बारेमा सिलोकहरू पनि बनाएछु मैले।
एउटा सिलोक सुनौँ त आमा।
एउटा भन्दा कस्तो सिलो, नेपालको कि विदेशको?
ल नेपालको सुनौँ पहिला।
मेचीको शिर सगरमाथा जनकपुर बागमती नारायणी, गण्डकी लुम्बिनी धवलागिरी रापति नेपालका अन्तरहिनी, बेरी कर्णाली सेती र महाकाली चौधवटा अन्तर भए, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यिनीहरू भित्रै रहे, हाम्रो नेपाल जस्तो राम्रो देश त संसारमा छैन कहीँ, अमेरिकादेखि टुरिस्ट आउँछन् घुम्न नेपालमा भने, हाम्रो नेपालको सगरमाथा कस्तो छ विश्वमा आकाश हुने, सीता माता र गौतम बुद्ध जन्मेको पवित्र तपोभूमि, लुम्बिनी पनि बडो महान ठुलो तीर्थ हो बुद्धको जन्मभूमि, मुक्तिनाथलाई त झन् भन्नै परेन कालीको शिर पनि, दामदर कुण्ड मुस्ताङ र गोसाई कुण्ड रसुवा नेपालको तीर्थ कति, विश्वले जानेको र सबैले मानेको काठमाडौँ पशुपति नेपालका। हजुर
कति राम्रो, एकदम त्यो चाहिँ नेपालको चाहिँ पवित्र तीर्थस्थलहरूको बारेमा सबै जानकारी थाहा पाउने तपाईँको यो सिलोकमा है आमा, कति मिठो हुँदो रहेछ। आज उज्यालो फल्चाको हाम्रो पाहुना हुनुहुन्छ पाल्पा रामपुरकी लक्ष्मी तिवारी, उहाँलाई तिवारी आमा भनेर धेरैले चिन्नुहुन्छ, उहाँको युट्युबमा गीतहरू सुन्न पाइन्छ हेर्न पाइन्छ, धेरै तिजको गीत गाउनुहुन्छ, भजन पनि गाउनुहुन्छ आमाले, कुन बेला गाउने नि घरमा अरू पनि काम गर्नु पर्दो हो, के काम गर्नुहुन्छ?
होइन काम गर्नु त मलाई भित्र भित्र पस्दै पस्दिनँ, बुहारीलाई छोडिदिन्छु, मलाई बाहिर घाँस काट्ने हिँड्दाखेरिमा मलाई गीतैको रङ्ग लाग्छ, म बाहिरको बाहिरै हिँड्छु म।
ए धेरै जसो बाहिर हिँड्नुहुन्छ?
बाहिर घाँसै काट्न हिँड्छु, मेलो गर्न एक्लै एकान्तमा भरिसक एकान्तैमा रमाइलो मान्छु मैले।
ए अनि त्यो घाँस काट्न गएको बेला नि गीत गाउनुहुन्छ?
गीत गाउँ रचना गर्छु कि मैले, सिलोकहरू कस्ता बनाउने, गीतहरू कस्ता बनाउने, के भन्ने भन्ने कुरा त्यो चाहिँ घाँस काट्दा सुत्दाखेरि मात्रै रच्ने हो मैले।
हो अब अघि आमाले चाहिँ यो राजनीतिको गीत गाउनुभयो, अब आमाले त एउटा परदेशी परदेश गएका युवाहरूलाई अब स्वदेश फर्क यहीँ काम गरौँ भनेर पनि गीत गाउनु भएको छ, त्यो गीत पनि सुनौँ न आमा।
ए विदेशमा घुम्न गए 75 सालमा, जहाजमा उडे मत बुढेस कालमा, विदेश जाँदा नेपालीका कस्ता दुःख देखियो, घरमा बने श्रीमतीका फेसन कति हो, पर्दैन न कल्पन पर्दैन रमाउन विदेशमा झन् दुःख रहेछ पैसा कमाउन मरुभूमि खाडी मुलुक छैन पानी खानालाई दुःख मासि कष्ट रहेछ विदेश जानेलाई कोही त आउँछन् बाकस भित्र कोही को छैन आम्दानी अझै पनि नेपालीले विदेश सम्झानी मैले यसरी चाहिँ विदेश यो बनाएको
ए अनि तपाईँ कहाँ जानु भएको थियो र अनि कस्नु भएको यो गीत चाहिँ
हजुर म दुबई गएको
ए दुबई जानु भएको थियो कहिले नि
त्यही 2075 सालमा जाँदा विदेशमा गएँ मैले गीत बनाएको थिएँ नि
को को जानु भएको कोसँग जानु भएको नि
मेरो छोरो छोरी हुई छन्
ए
छोरीले झिकाएर लिएर गएको
ए छोरी हुई बस्नुहुन्छ के काम गर्नु
छोरी जोइ उही हुनुहुन्छ अनि उहाँ विदेशमा पनि मैले गीत गाएँ नेपालीहरूलाई कति रमाइलो बनाइदिएँ कति खुसी बनाइदिएँ
हो र
हजुर
अनि तपाईँ आ भने थाहा पाएछ ल गीत गाउँ आमा भने
गीत गाउँ नेपाली सञ्जाल रहेछ मलाई चाहिँ आमा आउनु भएको छ गरे भन्छ उनीहरूले एकदम खुसी भएर मलाई बोलाए अनि म गएँ गीत गाइदिएँ कति खुसी बनाइदिएँ नेपालीहरूलाई त्यसपछि म नेपालीहरूलाई उहाँ भेटेर यहाँ आएर फेरि यहाँ आफ्नो सुरले चाहिँ यस्तो दुःख रहेछ उस्तो दुःख रहेछ भने यहाँ तिजामा चाहिँ बनाएको
ए अनि के दुःख देख्नुभयो त उहाँ नेपालीहरूले के दुःख गर्दो रहेछ आमा
देखेँ मैले विदेशको मरुभूमि भेटेँ नेपालीहरू तातेका बालुवा सरको घाम्रो पसिनाहरू बहिन्के गरू खाली देशमा पाकेर बसेका छन् हाम्रा नेपालीहरू खाली देशमै पाक्नु भन्दा त नेपालमा फर्किए हुन्थ्यो बरु उहाँको दुःख देखेर मैले सिलोकहरू बनाएको घर आएर
ए कति राम्रो गीत त सिलोक बनाउनु भएको भनेपछि तपाईँले जे देख्नुभयो जे थाहा पाउनुभयो त्यो सबै कुरा चाहिँ तपाईँले वास्तविकता भनौँ न देखेको अनि त्यसपछि भोगेको हेरेको सुनेको कुराको चाहिँ तपाईँले उतिखेरै गीत बनाइहाल्दो रहेछ हुनुहुँदो रहेछ
उतिखेरै त सक्दिन सर तर एक दुई रात चाहिँ त्यो रात बित्न पर्छ
ए अनि कस्तो कस्तो चाहिँ तपाईँलाई हुन्छ नि त सबै कुरो देखेको भोगेको त अब गीत हुँदैन होला तपाईँले कस्तालाई चाहिँ सुन्छ क्या अब भन्नु न विदेश जानुभयो विदेशमा बस्ने नेपालीहरूको दुःख देख्नुभयो त्यसको एउटा गीत बनाउनु मन लाग्यो गीत बनाउनु भयो अनि अघि नै राजनीतिको कुरा गर्नुभयो टेलिभिजन हेर्नुहुन्छ रेडियो सुन्नुहुन्छ यो नेताहरूले के गरे होला भन्ने जस्तो लाग्छ अनि गीत बनाउनुहुन्छ यस्तै यस्तै अरू चाहिँ तपाईँले के अलिक महत्त्वपूर्ण कुरा कस्ता कुराको चाहिँ बढी गीत बनाउनुहुन्छ आमा तपाईँले के देख्नुहुन्छ अनि त्यसको गीत बनाउनुहुन्छ तपाईँ
होइन यो सानो सानो विषयमा अब असारका बुहारीहरू वा चलन चाँदो असारका चाहिँ जुग जमाना अनुसार त्यस्तो अब कस्तो चल्छ छ त्यो त्यस्तै परिस्थिति अनुसार मैले बनाउँछु सर मलाई रङ्ग लाग्छ कि गीत बनाउनु
गीतमा रङ्ग लाग्छ त्यो त अघि नै भन्नुभयो अब तिवारी आमा तपाईँले अघि भन्नुभयो नि यो पहिले र अहिलेको चाल चलन फेरिएको चलनको बारेमा पनि तपाईँले गीत पक्कै गाउनु भएको छ होइन पहिले तपाईँहरूको पालामा जस्तो तपाईँहरूको उमेर 61 वर्ष भयो पहिला तपाईँ सानो हुँदाखेरि अथवा बुहारी भएर घर आउँदाखेरिको अवस्था अहिलेको चाहिँ गाउँघरको अवस्था कस्तो छ त अलिकति गीतमा भन्नुहुन्छ
होइन गीतमा अब हामीहरूको पालामा टाढा बिहा गरेर जानु पर्थ्यो नदी तर्न आउनु पर्थ्यो बाटाघाटा अचार जस्तो थिएन डुङ्गा तर्न पर्थ्यो त्यो बेलामा त्यस्तै किसिमका गीत हुन्थ्यो अचार अचार त्यो डुङ्गा भन्ने कुरो थाहै छैन जम्मै पुल बने जम्मै बिजुली आए बाटा बने अचारका त्यो गीतको चाहिँ महत्त्व हुँदैन हामीहरूले पहिला त्यस्ता गीत गाइन्थ्यौँ
हो त्यो गीत सुनौ न आमा अहिले सम्झना छ हजुरलाई
सम्झना छ नि किन भन्न त्यो ए बाबाजीको आँगनीमा सिमली पार्यो बाबाजीको आँगनीमा सिमली पार्यो बरीलाई कदमको छायाले बरीलाई कदमको छायाले सताएर गङ्गा तर गए सताएर गङ्गा तर गए बरीलाई बाबाज्यूको मायाले बरीलाई बाबाज्यूको मायाले माइतीको गाउँ जन्मेको ठाउँ माइतीको गाउँ जन्मेको ठाउँ बरीलाई सम्झना आइरहन्छ बरीलाई सम्झना आइरहन्छ दिदी र बहिनी साही र साथी बरीलाई देख्न मलाई रान्छ। यस्ता गीत गाइन्छन् पहिला
कति मिठो है आमा, कति राम्रो, कति मिठो। अहिले त धेरै यस्ता गीतहरू सुन्न पाइँदैन है, तपाईँलाई कस्तो लाग्छ पहिले पहिलेका यस्ता कति मिठो भाका मौलिक भाकाका तिजका गीत हुन्छन् नि तपाईँहरूले पहिला पहिला गाउने, अहिले कतिको सुन्न पाइन्छ जस्तो लाग्छ तपाईँलाई?
होइन अचाल यस्ता गीत त कसरी सुन्दैछु, अचाल झन् गीत भनेको त खालि मोबाइल टिभीले खाइदियो, बजार पनि लाउँदैन, कहीँ नाच्नै गाउनै पाइँदैन।
हजुर
त्यही भएर मैले चाहिँ त्यो सानै बार नाचिरहेको गीत गाइरहेको बानीभर गाउँका दिदी बहिनी बटिया लो पुरानो चलन जस्तो जस्तो थियो ल तिमीहरूले चाहिँ खबरी ल मैले चाहिँ नाच्छु भन्छु त्यहाँ गीत बनाउँछु त्यहाँ केही जम्मा गरेर नाचेको भर हो अन्त घर कहीँ केही गाउँला भन्नु पर्दैन सर।
हो है अहिले त्यसमाथि अहिले त कोरोनाको बेला जमघट भएर गाउने अवस्था पनि छैन, अहिले जमघट हुँदाखेरि पनि अलिकति भौतिक उपस्थिति अलिकति टाढा टाढा बसेर गाउनुपर्छ, आमाले त त्यो कुरा बुझिहाल्नु भएको छ होइन आमा?
त्यही भएर कोरोनाको त्यो डरले गर्दा चाहिँ म थोरै जम्मा गरेँ यसो मेरो चाहिँ अहिले त्यो लुकेको प्रतिभा मैले जुराका गीत भन्न मात्रै लागि ती जुराहरू चाहिँ गीत गाएको सर आसु।
हो अनि तपाईँले भन्नुभयो नि मोबाइलमा अहिले त टेलु कम्प्युटरमा गीत भएपछि सबैले अब जमघट हुन छोडे भन्ने कुरो, अर्को राम्रो कुरा चाहिँ मोबाइलमा गीत आउन थाल्यो युट्युबमा बज्न थालेपछि त धेरैले चिन्न थाले क्या, अहिले आमालाई पनि त मैले युट्युबमा देखेर टिकटकमा देखेर चाहिँ मैले कुरा गरिरहेको हो भनेको एउटा अहिलेको यो आधुनिक प्रविधिले चाहिँ तपाईँको गीतलाई त अरूले अरू ठाउँसम्म पुर्याउन पनि त सहयोग गर्यो नि होइन आमा?
हजुर गर्यो, अहिले त कतै घाटा कतै नाफा भएको
छ। अर्को एउटा कुरा चाहिँ जस्तो पुराना संस्कृति यस्ता मौलिक गीतलाई पनि संरक्षण गर्नुपर्छ जस्तो तपाईँले गाउनुहुन्छ, अनि अघि नै हामीले पवित्र रसाइली आमाको एउटा गीत सुन्यौँ, उहाँले पनि पुरानो गीत गाउनुहुन्छ, अरू धेरै हुनुहुन्छ के मौलिक र पुराना गीत गाउनेहरू पनि हुनुहुन्छ, तर त्यसको तुलनामा नयाँ र अलिकति यो तिजको गीतमा पनि विकृति भित्रियो भन्ने खालको जुन गुनासो छ त्यस्ता खालका गीत पनि बढी सुन्न पाइन्छ होइन आमा?
हजुर पाइन्छ।
अनि तपाईँले त अलि धेरै कुरो भोग्नु भएको नि आमा, तपाईँले सानैदेखि गीत गाउँछु भन्नुभयो, अनि सानोमा यसरी अहिले जस्तो गीत गाएर हिँड्न सजिलो थियो आमा, तपाईँले के भोग्नुभयो?
होइन हामीहरूको पालामा त अब छोरीहरू यसरी चाहिँ पढ्नै हुन्न भन्ने हामीले पढ्नै पाइएन पहिला कुरो, गीत पनि त्यसै गरी मेलामा त्यस्तै त्यसरी गीत गाएर जानेको हामी विपत्तै छाडाबाट हिँड्न पनि पाइएन सर, त्यस्तो अहिले जति पनि थिएन सर त पहिला पहिला।
हो अब घरबाट निस्किएर जान पनि त गाह्रो हुन्थ्यो होला, त्यहाँमाथि बिहे कति वर्ष उमेरमा भयो तपाईँको, बिहेमा बिहे गरेर गएपछि घरबाट अब निस्किएर गीत गाउन पनि पाउनु भएन होला?
पाइएन गीत गाउन त, त्यस्तै त्यही मेला मेलामा गीत गाएर त्यसै गाउँ घरमा यसो दिदी बहिनी बुहारी बुहारी भएर गीत गाएर रमाइलो गरेको भरौँ, त्यसरी चाहिँ विपत्तै अचाल बरु चाहिँ सबै रङ्ग मान्छन्, त्यतिखेर त छोरीहरू बिग्रन्छन्, पढ्न पनि हुन्न भन्थे, गीत गाउनु पनि हुन्न भन्थे, हिँड्न पनि हुन्न भन्थे।
तपाईँको कति वर्षको उमेरमा बिहे भएको नि आमाको?
मेरो बिहा त खै कति तेह्र
वर्षको उमेरमा थियो, त्यो बेलामा चाहिँ अब सानैमा बिहे हुन्थ्यो, त्यसमाथि चाहिँ अब अहिलेको जस्तो घरमा अब सासु ससुरासँग सहज हुँदैन थियो होला होइन आमा? धेरै भोग्नु भयो नि त तपाईँहरूले, अनि त्यहाँमाथि अझ गीत गाएर हिँड्नु गीत गाउनु भन्ने कुरो त अझ त्यो एकदम गाह्रो कुरा हुन्थ्यो
पालामा, अझै पुराना गीत हामीहरूले भन्दा अझै हाम्रो आमाहरूले बिगारेका गीतहरू के यो पहिला छोरी बेच्ने चलन थियो
आमाहरूले,
आमालाई सुनाएको हामीले त त्यो बिहोरिएन, हामीलाई त्यो थाहा भएन, सुन्न सुन्दाखेरि विधुवा पुकार भने विधुवा 40 वर्षको भनी दाँदुर गरी बिहा गरिदिया साह्रै बुढा पोथिया, केही दिन पछि झट्ट बुढा मरि गया माइतै बसेकी थिएँ, माइतीका सँगमा यति कीर्ति वचन सुन्दा दिरती भए, यस्तै यस्तो विधुवा पुकारहरू, नखाऊ बाबा छोरीका गाना, नर्क जाने मूल बाटो नखान, म बेचेर खेत त किन्यौ माइली बेची बारी, कान्छी बहिनी किरिया खोजो राख पाखा सारी, बाँचे त खेतबारी खाउला, मरे त कुन बाटो काँडाउला, नखाऊ बाबा छोरीका धन, नर्क जाने मूल बाटो नखान, यसै त बिरुवाहरूले चाहिँ मेचीमा गरो दाल थरो, मेचीमा गरो बराल थरो दाल कि छोरी माउ, 13 वर्षमा पति मरि गया मेरा दिपस्के कहुँ, यस्ता यस्ता गीत चाहियो, बिरुवा पुकारहरू, बिरुवाहरू सानै बच्चामा बिहा गरेर पैसा खाएर बाबुआमाले बिहा गरेर दिए, अहिले हामीलाई रानी हुनु पर्यो भनेर चाहिँ बिरुवा पुकार भन्ने किताबहरू चाहिँ उनीहरूले छापेर सरकारमा जाहेर गरेर त्यसपछि बल्ल यो बिक्री हुनु छोडेकोहरू भनेर हाम्रो आमा बुवाहरू कुरा गर्नुहुन्थ्यो। त्यो पनि अहिले झल्कमा जानेछु, त्यो बेलामा गिरिया आँखेको त्यसै गरममा नपठाए बाबा, त्यसै गरममा नपठाए बाबा, आँगनी कुसन पर्ने छैन बारीलाई किन होला, आँगनी कुसन पर्ने छैन बारीलाई किन होला, राति डोरी कालो मेरो चुलाठी, राति डोरी कालो मेरो चुलाठी, घुमाउरे घाटमा घुमिरहला बारीलाई किन होला, घुमाउरे घाटमा घुमिरहला बारीलाई किन होला, मलाई चाहिँ त्यस घरमा नपठाउ आमा, मलाई चाहिँ तिमीले पैसा खाएर बिहा गरेर देऊ, म त्यो घर गर्न सकिनँ, म चाहिँ जान त्यस घरमा पाएको त्यो पनि मन छैन भन्दाखेरिमा चाहिँ राति दिए डोरी काली मेरो चुलठी, घुमौरी घाटमा चाहिँ हाम फालेर मर्छु, तिमीहरूले चाहिँ घुमौरी घाटमा मलाई घुमेको देखाउला नि भन त्यो छोरीले ऊ बेलामा चाहिँ त्यो भनेको हाम्रो आमाहरूले बोलेको, मैले चाहिँ बोलेको गीत गाएको सुनेको छ।
त्यो बेलाको चाहिँ अवस्था, त्यो बेलाको बाध्यता, वास्तविकता झल्काउने गीत जुन चाहिँ तपाईँले आमाले भनेको सुन्नुभयो, तपाईँहरूले त बेहोर्नु भएन तर पनि त्यस्तो कुरा पनि हुन्थ्यो, त्यो चाहिँ तिजको बेलामा मन फुकाएर त्यस्तो व्यथाहरू पोख्न पाइन्थ्यो होइन त आमा?
हजुर, त्यस्ता त्यस्ता व्यथाहरू पोखिन्थ्यो भनिन्थ्यो।
हो, आज हाम्रो पाहुना हुनुहुन्छ पाल्पा रामपुरकी लक्ष्मी तिवारी, उहाँलाई तिवारी आमा भनेर धेरैले चिन्नुहुन्छ, युट्युबतिर खोज्यो भने उहाँका मिठा मिठा रमाइला व्यङ्ग्यात्मक गीतहरू, त्यसपछि सन्देशमूलक गीतहरू, पहिलेका धेरै अवस्थाहरूको झल्काउने गीतहरू पनि सुन्न पाइन्छ। तिवारी आमाले आज त्यस्तै त्यस्तै कुराहरू भनिरहनु भएको छ, उहाँले लेख्न त्यति धेरै जान्नुहुन्न, सही चाहिँ गर्छु भन्नुभएको छ, तर उहाँले यो सबै गीतहरू चाहिँ कण्ठस्थ छ एकदम भन्न कुरा गर्न थालेपछि उहाँलाई धेरै गीतहरू आउँछ, यस्तै कुरा गर्नुभएको छ तिवारी आमा। आमा तपाईँले अघि त्यो आमाहरूको पालाको कुरा गर्नुभयो होइन, त्यो बेलाको तिजको तपाईँको आमाको पालाको, फेरि तपाईँको पालाको, अहिले तपाईँको छोरी बुहारीको पालामा फेरि त अर्कै भइसक्यो होइन आमा?
हजुर, अर्कै भइसक्यो।
अब अहिले चाहिँ तपाईँले चाहिँ जुन त्यो तिजा गीत गाउनुहुन्थ्यो नि पहिला पहिलाको चाहिँ यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भनेर त्यो पाराको गीत गाउँदाखेरि अहिलेका छोरी बुहारी तपाईँको छरछिमेकीहरूले चाहिँ के भन्नुहुन्छ नि?
होइन, अब छरछिमेकी त अब जमाना अनुसार गाउने हो कि, अब उनीहरूको गाउने खुबी छैन कि, जे जे भन्छ सुन्छन् बस्छन्।
उनीहरूको गाउने खुबी हुन्न,
खुबी हुनु पर्ने गाउन पनि जुराउनु जान्न पर्यो, जमाना अनुसारको यो परिस्थिति अनुसारको जुराउनु जान्दैन, अब जे जे भने पनि सुने बसे
हो, त्यो जुराउनु पनि त गाह्रो हुन्छ नि आमा, त्यो गीतको
दुखाउनु त सर साँच्चै भन्नेहरू भयो नि किन
हो त्यहाँमा भन्नु न, अहिले त अब एउटा प्रेम प्रेमिकाको कुरा अलिक काल्पनिक कुरा गरेर गीत गाउँछन्, तपाईँले त काल्पनिक भन्दा नि वास्तविकताको होइन भएकै कुराको गीत गाउँदाखेरि चाहिँ अब त्यसलाई मिलाउन पनि पर्यो, भएको कुरालाई भएकै कुराको सन्देश पनि दिनु पर्यो होइन त आमा?
हजुर,
त्यसो हुँदाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ मिलाउनको लागि,
गाह्रो हुन्छ सर। मैले कहिले कहिले त साँझमा त्यो गीतको त्यो बनाउने रस रङमा त रात गएर रात बित्छ, त्यो मलाई त्यो रात बितेको थाहै पाउँदैन, मलाई गीतै पछिको रस हुन्छ, मलाई
सपनामा पनि गाउनुहुन्छ त्यसरी नि,
मलाई कसरी गीत गाउने कसरी बनाउने भन्ने आफैमा आफैले प्रश्न त गर जस्तो हुन्छ, तर नेताहरूले भाषण गर्न भने हामीले गीत गाउनु दुःख हुन्छ।
हो, एक त भाषणमा त जे भने नि भयो, गीत गाउनु त जे भने नि भएन होइन, टुक्का मिलाउनु पर्यो,
गीत गाउनु त त्यो पछिल्लोपट्टि मिलाउनु पर्यो नि, त्यहाँ अब केमा बसिया छ केमा राख्ने हो भनेर मिलाउनु पर्यो, भाषणमा त त्यो परेन नि।
हो, अब एउटा राजनीतिको गीत सुनौ न आमा, तपाईँले अघि नै थोरै गीत गाउनुभयो राजनीतिको, अब तपाईँले अब देशको चिन्ताको नि कुरा गर्नु भएको छ होइन, अब यो दल र नेताहरूलाई झटारो हान्नु भएको छ, अघि नेताहरूको कुरा गर्नु भएको थियो, अलिकति अरू त्यस्तै राजनीतिका केही छ?
ए राजनीतिको खेलो पानी पैसै भ्याउने नसा हो, राजनीतिको खेलो पानी पैसै भ्याउने नसा हो, कोहीलाई भने फुलका माला कोहीका दशा हो, कोहीलाई भने फुलका माला कोहीका दशा हो। काङ्ग्रेस अलि ढिला सुस्ती माओवादी जोशीला, काङ्ग्रेस अलि ढिला सुस्ती माओवादी जोशीला, एमालेका फुर्ती धेरै कुरा रसिला। हजुर मेरो मेरो त्यो त्यो बेलामा त्यही थियो, मैले जहाँ जस्तो छ त्यही बनाइदिन्छु कि
हजुर। अनि अहिले अब काङ्ग्रेसको सरकार बनिसकेपछि चाहिँ बनाउनु भ्याउनु भएको छ कि छैन नि?
होइन मैले बनाउनु भ्याएको थिएँ, त्यो पालाई भन्नु मलाई अलिक डर लाग्यो, किनभने बुढो पाएको मान्छेलाई अब हामी यता यस्ता खिनामिना गाउँमा कति भनौँ र भनेर अलिकति त मैले झल्काएँ। ओली पनि दैवेछ प्रचण्ड दादा, देउपा पनि लटर पटर बोल्ने आधा त भने। अर्को मलाई के भन्न मन थियो भने, ए उयो सधैँ प्रधानमन्त्री कसैलाई नि दिँदैन, उयो सधैँ प्रधानमन्त्री कसैलाई नि दिँदैन, के भन्छ बुझिँदैन बोल्नै मिल्दैन, के भन्छ बुझिँदैन बोल्न मिल्दैन भन्न मन थियो, त्यो चाहिँ भनिन।
अनि तपाईँले यो देशको चिन्ता भनेर पनि एउटा गीत गाउनु भएको छ आमा, यो एल्बम हो
देशको चिन्ता? अँ यो पनि ओम शान्ति डिजिटलमा गीत गाएको छ। मेरा
कस्तो गीत छ आमा यसमा?
त्यसमा देशको चिन्ता भन्नेमा, जग्गा जिमिन हडपेर इन्डियाले खाएको छ, अहिले बल अहिले अहिले बल्ल बल्ल पत्ता लागेको छ भन्ने एउटा त्यो बनाएछु
हजुर।
त्यहाँ अर्को चाहिँ, 1958 सालमा राजा रानी सँगै मारे एउटै खालमा, कसले मार्यो राजा रानी केहीको पत्तो लागेन, राजा मार्दा नेपालले न्याय पाएन, राजा छैनन् दरबारमा न्याय छैन देशमा, भित्रभित्र षड्यन्त्र त रहेछ कसैमा, सङ्ग्रहालय भयो अहिले नारायणी ती दरबार, सुन्ने भयो मालभूमि राजा घरबार। मैले चाहिँ यो देशको चिन्ता भन्नु यो गीत गाएको सर मैले।
ल एकदम राम्रो गीत गाउनु भयो आमा, तपाईँले मिठो सम्झाउनु भयो। अब तिज आउन लागेको छ, तिज आउने बेलामा धेरैलाई पक्कै पनि आमाको कुराकानी तपाईँको गीत पनि रमाइलो लाग्यो होला। अहिले तिजको बेलामा युट्युबतिर त्यसै गरी टेलिभिजनतिर रेडियोतिर अब तिजा गीत सुन्न पाइन्छ, तर आमाले भन्नुभएको यस्ता गीत चाहिँ तपाईँहरू केही हुनुहुन्छ अरू पनि यस्ता गीत चाहिँ कमै मात्र सुन्न पाइन्छ। तपाईँहरूको पालाको गीत, यो मौलिक गीत, धेरै राम्रो गीत, जुन गीतमा चाहिँ भएको कुरा, वास्तविक समाजमा चाहिँ भएका कुरा, घर परिवारमा भएका कुरा, देशमा भएका कुरा चाहिँ समेटेको हुन्छ, त्यो सबै कुरा चाहिँ समेटेर वर्षको एक दिन तिजमा चाहिँ गाउने, त्यो मनको व्यथा पोख्ने, अनि त्यसपछि कसलाई भन्नुपर्ने कुरा सबै भन्ने बेला चाहिँ त्यो तिजको बेला हुन्थ्यो पहिले पहिले तपाईँहरूको पाला। अब अहिले त त्यस्तो छैन, तैपनि त्यो धेरै मिठो गीत गाउनुभयो, मिठो कुरा गर्नुभयो आमा, तपाईँलाई धेरै धेरै धन्यवाद।
हजुर मलाई पनि, म यस्तो यो अनपढ मैले केही नजानेकालाई हजुरले सम्झना गर्नुभयो, बोलाइदिनु भयो, हजुरसित बोल्न पाउनु पनि मेरो एकदमको भाग्यमानी, मैलाई भाग्यमानी मान्छु। त्यसमा चाहिँ मेरा गीतहरू, मेरा चाहिँ त्यस्ता सिलोकहरू अन्तर्वार्ता लिएकामा पनि मैले सिलोकहरू भनेको छु, अझै पनि भनौँला मौका परेको ठाउँमा। ओम शान्ति डिजिटल अँठ्या तिवारी आमा भनेपछि हजुरले चाहिँ मेरा सबै पेजहरू त्यहाँ चाहिँ पाउन सक्नुहुन्छ, हेर्नुहोला कस्तो, अब के भनौँ र।
हुन्छ आमा, हुन्छ, नमस्कार, हस्, धन्यवाद।
हजुर नमस्कार, हस्।
हिमालयलाई बाह्र भैलो थप थैलो गरायो, काङ्ग्रेसलाई त चौपारीमा अर्घ चढायो, कहिले इष्ट कहिले दुष्ट कहिले पार्टी गरिन्छ, नेपालको राजनीति त रङ्गै लाग्दो छ, एमालेको सरकार आउँदा आइआइथियो
बोलीको
बलमा थियो खैत बारीको, आज यसको बोली कस्तो विपक्षको नेता सुनियो,
अहिले देउवा विपक्षको नेता सुनि
संयुक्तमा बहुमत ल्याए हाल मिलेर तानेन
संयुक्तमा बहुमत ल्याए हाल मिलेर तानेन
पार्टी भित्र द्वन्द भयो मिल्न जानेन
पार्टी भित्र द्वन्द भयो मिल्न जानेन
भन्दामा के गर्छु र राजनीतिको खेलामा
कोहीले
भने नौटङ्की त कोहीले भने नाटका कोहीले भने नौटङ्की त कोहीले भने
नाटका
पाल्पा रामपुरकी 61 वर्षीय लक्ष्मी तिवारी आमासँगको भलाकुसारी र उहाँको यो गीतसँगै उज्यालो फल्चाबाट विदा हुने बेला भएको छ। उज्यालो फल्चा काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण हुन्छ। उज्यालो फल्चा हरेक आइतबार सोमबार र बिहिबार सुन्न सकिन्छ। बिहिबार उज्यालो फल्चामा फेरि भेट्नेछौ। आज चाहिँ प्राविधिक साथी संघर्ष पृष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।